रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिम्स्टेकको छैठौं शिखर सम्मेलन बैंकक शोधपत्र 2030 जारी गर्दै सम्पन्न। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बिम्स्टेकको शिखर सम्मेलन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्याण्डको बैंककमा भेटवार्ता। बुटवलको सुप्रीम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश। हावाको गति बढ़ेसँगै काठमाडौँ उपत्यकामा आज वायु प्रदूषणको मात्रा घट्यो र चीनले अमेरिकी सामानमा थप 34% भन्सार कर लगाउने। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिम्स्टेकको छैठौं शिखर सम्मेलन सफल भएको बताउनु भएको छ। स्वदेश फर्कनु एक दिन अघि आज थाइल्याण्डको प्रिदिवानोमयाङ स्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गर्नुहुँदै प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ताका क्रममा मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गर्नुभयो। आज साँझ दूतावासले प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा उहाँ सहित भ्रमण दलका सदस्यहरू र थाइल्याण्ड स्थित नेपाली समुदायका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री ओली भोलि स्वदेश फर्कनुहुने कार्यक्रम छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक शिखर सम्मेलनका मुख्य अन्तर्वस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनि हुने बताउनु भएको छ। थाइल्याण्डको बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास, बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापन जस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकांक्षासँग गहिरो रूपमा प्रतिध्वनि हुने बताउनुभयो। जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट सिर्जना भएको बताउनुहुँदै हिमालयहरू एसियाका लागि पानीको स्रोत भएको बताउनुभयो। आजै बिम्स्टेकको छैठौं शिखर सम्मेलन बैंकक शोधपत्र 2030 जारी गर्दै सम्पन्न भएको छ। व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नारा अन्तर्गत बिम्स्टेक बैंकक भिजन सहित 6 मुद्दे प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान सिनावातले बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजी गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यानमार र थाइल्याण्डलाई सहयोग गर्ने विषय सहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता जनताको सम्पर्क विस्तारका विषयहरू रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभयो। बिम्स्टेक शिखर सम्मेलन सकिएपछि थाइल्याण्डको बैंकक स्थित होटल मार्डारिन ओरिएन्टलमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच करिब 45 मिनट भेटवार्ता भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताउनु भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई रूपन्देहीको सुप्रीम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले दिएको फैसला उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सभापति लामिछानेलाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी यम प्रसाद बास्कोटाले जानकारी दिनुभयो। रूपन्देही जिल्ला अदालतले सभापति लामिछानेलाई 1 करोड़ रूपियाँ धरौटीमा रिहा हुने आदेश गरेको थियो। उच्च अदालत बुटवल इजलासले उक्त मुद्दा बदर गर्दै पूर्वपक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढ़ाउन आदेश दिएसँगै सभापति लामिछाने पुनः जेल जानुहुने भएको छ। यसै गरी पूर्व डीआईजी छविलाल जोशीलाई भने यसअघि जिल्ला अदालत रूपन्देहीले गरेको थुनामा पठाउने आदेश सदर गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अबदेखि तीनकुने र आसपासको क्षेत्रमा कोही कसैलाई पनि प्रदर्शन गर्न नदिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले तीनकुने र आसपासका क्षेत्रमा प्रदर्शन गर्न नदिन, चैत पण्डको पूर्व राजावादीको प्रदर्शनमा आपराधिक गतिविधिमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई कार्यवाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन, गणतन्त्रको रक्षामा लाग्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा गृहमन्त्री रमेश लेखकले चैत पन्ध्रमा भएको तीनकुने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरू डाक्टर प्रकाश शरण महत, ज्ञानेन्द्र कार्की, पदम गिरी, सूर्य थापा र जुली कुमारी महतो लगायतले आगामी वर्षको बजेट पहुँचका आधारमा नछुट्याउन सुझाव दिनुभयो। सांसदहरूले आवश्यकताका आधारमा बजेट छुट्याउनुका साथै बजेट परिणाममुखी र उत्पादनमुखी हुनुपर्नेमा जोड़ दिनुभयो। समाज रूपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड़ दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको महिला पत्रकारहरूको क्षमता अभिवृद्धि कार्यक्रमका सहभागीहरूले समाजलाई समयानुकूल परिवर्तन तथा क्रियाशील बनाउन महिला पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। जाजरकोट केन्द्रबिन्दु गरेर 5.2 म्याग्नेच्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज राति 8:10 जाँदा जाजरकोट केन्द्र गरेर 5.2 म्याग्नेच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का कर्णाली लुम्बिनी गण्डकी सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा महसुस गरिएको थियो। तनहुको डुम्रे बेसी शहर सड़क खण्डमा आज बस पल्टँदा 20 यात्रु घाइते भएका छन्। डुम्रे बजारदेखि लमजुङ बेसी शहरतर्फ जाँदै गरेको बस भानु नगरपालिका एक मोहरियामा अनियन्त्रित भई पल्टिँदा भएको दुर्घटनामा घाइते भएका 20 मध्ये 4 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दै छौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दै छौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। हावाको गति बढ़ेसँगै आज वायु प्रदूषणको मात्रा घटेको छ। काठमाडौँ उपत्यका आज प्रदूषणको मात्रा घटेर विश्वको 7 नम्बरमा सूचीकृत भएको छ। एयर क्वालिटी इण्डेक्सको तथ्याङ्क अनुसार हिजो पहिलो प्रदूषित शहरमा सूचीकृत भई वायु प्रदूषण 348 AQI पुगेको थियो। वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले आज हावाको गति बढ़ेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित शहरबाट 7 पुगेको बताउनुभयो। पाँचथरको विभिन्न स्थानमा लागेको डडेलोमा परि एकजनाको मृत्यु भएको छ भएसँगै मर्नेको संख्या 2 पुगेको छ। फिदिम 13 जौभारी स्थित रानीवन सामुदायिक वनमा लागेको डडेलोमा परि गम्भीर घाइते भएकी 47 वर्षीय उषा नेमुवाङ लाई थप उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। डडेलोमा परि 4 घाइते भएका छन्। पर्यटकीय सिजन शुरू भइरहेको बेला 2 लगातार भिजिबिलिटी कम भएपछि सोलुखुम्बुको पर्यटकीय विमानस्थल तेन्जिङ हिलारी विमानस्थलमा उडान प्रभावित भएको छ। लुक्लामा करिब 30 40 उडानको दैनिक तालिका रहेकोमा आज कुनै पनि उडान नभएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर अमन चन्द्र झाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकी आयातमा थप 34% भन्सार शुल्क लगाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको 34% भन्सार करको जवाफमा चीनले पनि समान 34% नै कर लगाउने घोषणा गरेको हो। चीनले 11 अमेरिकी कम्पनीहरूलाई अविश्वसनीय संस्थाको सूचीमा राख्दै ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनिया कम्पनीसँग कारोबार गर्न प्रतिबन्ध पनि लगाउने भएको छ। चीन र अमेरिका बीचको यो व्यापार युद्धले विश्व बजारलाई गहिरो नोक्सान पुर्याउन सक्ने चिन्ता बढ़ेको छ। दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गरेको छ। यससँगै उहाँ राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ हुनुभएको छ। उहाँले गत डिसेम्बरमा मार्शल ल घोषणा गरे लगतै सड़क र संसद दुवैमा उहाँ विरूद्ध आवाज उठेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार मार्फत देशमा आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताउनु भएको छ। नेपाल राष्ट्र बैंकमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गवर्नर अधिकारीले आफ्नो कार्यकालमा बाह्य क्षेत्रको दबावलाई कम गर्न आवश्यक नीतिगत सुधार गरेकोले मुलुकको वित्तीय स्थायित्वलाई सबल बनाउन मद्दत पुगेको बताउनुभयो। आफ्नो कार्यकालमा वित्तीय स्थायित्व सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण सुदृढ बनाएको र जोखिम न्यूनीकरणका विभिन्न उपायहरू प्रभावकारी रूपमा लागू गरिएको गवर्नर अधिकारीले बताउनुभयो। डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय सुधार भएको, मोबाइल बैंकिङ, क्यूआर कोड भुक्तानी, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटको प्रयोग उल्लेख्य रूपमा वृद्धि भएको पनि गवर्नर अधिकारीले उल्लेख गर्नुभयो। आफ्नो 5 वर्ष कार्यकाल पूरा गर्नुभएका गवर्नर अधिकारीलाई नेपाल राष्ट्र बैंकले शुक्रबार विदाई समेत गरेको छ। कर्मचारी संचय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल नाफाबाट संचयकर्ता तथा योगदानकर्ताहरूलाई करिब 5 अर्ब 34 करोड नाफा वितरण गरेको छ। संचयकर्ताको खातामा करिब 5 अर्ब 27 करोड र योगदानमा आधारित निवृत्ति भरण कोषका योगदानकर्ताको खातामा करिब 6 करोड 43 लाख नाफा जम्मा गरेको कोषले जनाएको छ। कोष संचालक समितिको चैत 17 गते बसेको बैठकले आर्थिक वर्ष 2080-81 वित्तीय विवरण स्वीकृत गर्दै संचयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौजदात रकममा 1.10% का दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो। कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको 92% रकम संचयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि वितरण गर्ने गरेको छ। हाल कोषमा 5,75,000 संचयकर्ता र 80,400 निवृत्ति भरण कोषका योगदानकर्ताहरू रहेका छन्।
शहीदी स्मारक ए डिभिजन लीगमा शुक्रबार अन्नपूर्ण क्लब आरसेटी र टुसाल युथ क्लब 1-1 गोलको बराबरीमा रोकिएका छन्। यस नतिजासँगै टुसालले 4 खेलमा 6 अङ्क जोडेको छ। आरसेटीको समान खेलबाट 4 अङ्क छ। सात बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा आरसेटीका लागि सुधीर बामा र टुसालका लागि देवराज तामाङले गोल गरे। नेपाल रब्बी संघको आयोजनामा राष्ट्रिय फिटसिङ रब्बी च्याम्पियनशीप चैत 27 वैशाख 2 गतेसम्म हुने भएको छ। च्यासल रंगशालामा हुने प्रतियोगिताको 4 संस्करणमा 3 विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब तथा साबिक विजेता कोर्खाली रब्बी क्लबको सहभागिता रहनेछ। सहभागी टोलीले 1 महिना अघिदेखि नै प्रशिक्षण शुरू गरिसकेको आयोजकले बताएको छ। प्रतियोगितामा सहभागी टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रहे। गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास। बिम्स्टेकको 6 शिखर सम्मेलन बैंकक शोधपत्र 2030 जारी गर्दै सम्पन्न। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बिम्स्टेकको शिखर सम्मेलन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच थाइल्याण्डको बैंककमा भेटवार्ता। बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश। हावाको गति बढ़ेसँगै काठमाडौँ उपत्यकामा आज वायु प्रदूषणको मात्रा घट्यो र चीनले अमेरिकी सामानमा थप 34% भन्सार कर लगाउने। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।